यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको र समझदारी अनुरूप नै सत्ता समीकरणले निरन्तरता पाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। नेपाली कंग्रेसले संसदमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने सभापति शेरबहादुर देउवाको प्रतिबद्धता। आगामी आर्थिक वर्षको बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू ल्याइएको अर्थमन्त्री वर्षमान पुनको दावी। र इजरायलले गाजा क्षेत्र वरपर रहेका शरणार्थी शिविरमा आक्रमण गर्दा कम्तीमा 42 जनाको मृत्यु। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ़ दलहरूबीच भएको समझदारी अनुरूप नै वर्तमान सत्ता समीकरण निरन्तर रहने बताउनु भएको छ। तामाङ राष्ट्रिय मुक्ति मोर्चाको 7 राष्ट्रिय महाधिवेशनलाई आज काठमाण्डुमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले वर्तमान सत्ता समीकरणमा कुनै समस्या र असमझदारी नरहेको र समझदारी अनुरूप नै सत्ता समीकरणले निरन्तरता पाउने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले मुलुकका जाति जनजातिले गरेको त्याग र सकारात्मक योगदानका कारण देशमा ठूलो राजनैतिक परिवर्तन सम्भव भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले परिवर्तनका उपलब्धि रक्षा गर्न र समाजवादको आधार तयार पार्न माओवादी शान्तिपूर्ण राजनैतिक प्रतिस्पर्धा सहितको समझदारीमा आएको र यही आधारमा टेकेर समाजवादको मार्ग तयार गर्ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले चाँडै पार्टी केन्द्रीय समितिको बैठक गरेर विशेष महाधिवेशनको मिति निर्धारण हुने जानकारी पनि दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा केन्द्रित भएर काम गरिरहेको बताउनु भएको छ। प्रेस सेन्टर कैलालीद्वारा आज धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले जनताका आशा र अपेक्षालाई सम्बोधन हुने गरी सरकारले राम्रा काम गरिरहेको भन्दै त्यसले जनतालाई आशावादी बनाएको बताउनुभयो।
अनेक तरिकाले बाहिर कुराहरू आइरहेको छ, त्यो कुराहरू छैन। अहिले हामी एउटा गठबन्धनलाई सही तरिकाले हामीले अगाडि बढ़ाइरहेका छौं। हामीले सरकारको तर्फबाट केही न केही पर्फर्मेन्स गर्नुपर्छ, अगाडि बढ्नुपर्छ भन्ने खालको एउटा वातावरण बनेको छ र तपाईँहरू सबै देखिराख्नु भएकै छ। सुशासनको पक्षमा, समृद्धिको पक्षमा, सामाजिक न्यायको पक्षमा सम्माननीय प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गर्नुभएदेखि नै हामी यो अभियानमा भनौँ, हामी यो विषयवस्तुमा केन्द्रित भएर काम गरिरहेका छौँ र त्यो काम गरिरहने सन्दर्भमा अहिले हामी धेरै ठाउँबाट केही राम्रा प्रगतिहरू पनि गरेका छौँ। जस्तो अघिल्लो पटकभन्दा हाम्रो पाठ्य पुस्तक सुदूरपश्चिमका ठाउँ कर्णालीका गाउँहरूमा पाठ्य पुस्तक समयमा पुग्दैन थियो, त्यो पुर्याउने काममा हामी सफल भयौं। त्यसै गरेर जुन खाद मलको जुन समस्या थियो, त्यो समस्यालाई हामीले पोहोर सालमा थोरै वितरणमा आएको समस्याभन्दा बाहेक अरू समाधान गरेर गयौं।
उहाँले समयमै पाठ्य पुस्तक, मलखादको वितरण लगायतका कामलाई सरकारले व्यवस्थित ढंगले अघि बढ़ाएको बताउनुभयो। ललिता निवास प्रकरण, भूटानी शरणार्थी, सुनकाण्ड लगायतमा अडिग भई सरकार अघि बढ़ेको बताउनुभयो। अर्थमन्त्री वर्षमान पुनले श्रम प्रतिको सम्मान, उत्पादनमा आत्मनिर्भरता र स्वाभिमानी नेता तथा कार्यकर्ताले मात्र देशलाई अघि बढ़ाउन सक्ने बताउनु भएको छ। नेकपा माओवादी केन्द्र अछाम काठमाण्डौ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन र रोजगारीसँग जोड़ने खालका कार्यक्रम समावेश गरिएको पनि जानकारी दिनुभयो। अर्थमन्त्री पुनले उत्पादन वृद्धि केही मान्छे धनी बन्नका लागि नभई समानता र सामाजिक न्यायका धारमा विकास गर्नका लागि भएको बताउनुभयो। अर्थमन्त्री पुनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गरेर मात्रै समानता र सामाजिक न्याय प्राप्त गर्न सकिने बताउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउने बताउनु भएको छ। पश्चिम नवलपरासीको पाली नन्दन गाउँपालिकाको महेशपुरमा स्वर्गीय पृथ्वीराज कणेलको अर्धकदको शालिक अनावरण र बस पार्क उद्घाटन गर्नुहुँदै सभापति देउवाले संसदमा कंग्रेसको भूमिका प्रभावकारी हुन नसकेको सन्देश गएकाले अब थप प्रभावकारी ढंगले प्रस्तुत हुने बताउनुभयो। सभापति देउवाले जनजीविकाका सवालमा प्रतिपक्षले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो। नेता देउवाले नवलपरासीमा महेशपुर मूल भन्सार भएर पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकाले यसको भौतिक एवं प्रशासनिक सुधारका लागि पहल गर्ने आश्वासन दिनुभयो। आजै सभापति देउवाले नवलपरासीको परासीमा पार्टीका नेता तथा कार्यकर्तासँग अन्तर्क्रिया गर्नुहुँदै कंग्रेसलाई कसैले पनि हराउन नसक्ने गरी जनस्तरमा काम गर्न निर्देशन दिनुभयो। नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी निर्वाचनसम्म कंग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गर्नुभएको छ। नेपाली कंग्रेस काठमाडौँ क्षेत्र नम्बर 6 ले आज आयोजना गरेको दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलनको उद्घाटनमा महामन्त्री थापाले निर्वाचनमा पार्टीको उम्मेद्वार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरूरी रहेको बताउनुभयो। महामन्त्री थापाले केन्द्रमा कंग्रेसको सरकार नभए पनि 332 स्थानीय तहमा कंग्रेसको सरकार भएकाले जनताका लागि काम गर्न आग्रह गर्नुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले ठूला दलका बीच विश्वासको वातावरण तयार हुन नसकेको बताउनु भएको छ। कम्युनिष्ट आन्दोलनका नेता श्रीमणि आचार्यको शालिग अनावरण कार्यक्रममा बोल्नुहुँदै महासचिव पोखरेलले देशको समृद्धिका लागि ठूला दलका नेताहरू मिल्नुको विकल्प नरहेको बताउनुभयो। नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले बुढ़ी गण्डकी जलविद्युत आयोजनालाई बहुदेशीय आयोजनाकै रूपमा अगाडि बढ़ाउनुपर्ने बताउनु भएको छ। गोर्खामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले आयोजनाको विद्यमान अवस्था जारी रहेमा आयोजनाको काम अलपत्र पर्न सक्ने खतरा रहेकाले बुढ़ी गण्डकी विकास प्राधिकरण गठन गरेर निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415 हेस डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। उपप्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले शान्ति प्रक्रियामा पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने बताउनु भएको छ। पद्मरत्न लुमन्ती गुथीद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भाषिक साहित्यिक आन्दोलनमा मात्रै नभएर नेपाली राजनीतिको निरंकुशता विरूद्धको आन्दोलनमा पनि तुलाधरको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। उप प्रधानमन्त्री श्रेष्ठले यो व्यवस्थाका लागि प्राप्त उपलब्धिलाई माध्यम र साधन बनाएर समृद्धि हासिल गर्न सकेमा समृद्ध मुलुक निर्माण हुने बताउनुभयो। डोल्पाको सेफोक्सुण्डो नदीमा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ। गाउँपालिका वड़ा नम्बर 8 रहेको श्री तापरिचा माध्यमिक विद्यालयमा अध्ययनरत काइके गाउँपालिका 5 बैजी बाराकी 12 वर्षीया रविना विष्ट र सोही ओडाकी 10 वर्षीया सोनी बुढाको नदीमा डुबेर मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै हाम्रा संवाददाता सरोज थापाले बताएका छन्। महाकाली नदीमा नुहाउने क्रममा डुबेर बैतडीका एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छिन्। मृत्यु हुनेमा शिवनाथ गाउँपालिका 1 स्वालाकी 15 वर्षीया रजनी चाँड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो। रजनीसँगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी 12 वर्षीया अस्मिता चाँड भने बेपत्ता छिन्। उनको खोजी जारी छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा क्षेत्र वरपर रहेका शरणार्थी शिविरमा आज गरेको दुईवटा आक्रमणमा परि कम्तीमा 42 जनाको मृत्यु भएको छ। इजरायलले गाजामा रहेको सती शरणार्थी शिविर र गाजा बाहिर रहेको तुफा क्षेत्रमा आक्रमण गरेको थियो। गत अक्टोबर 7 हमास विद्रोही समूहले इजरायल सीमा प्रवेश गरी करिब 1200 जनाको हत्या र 200 भन्दा बढ़ीको अपहरण गरेपछि शुरू भएको युद्धका क्रममा हालसम्म 37,500 भन्दा बढ़ी प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन्। यसैबीच विश्व स्वास्थ्य संगठन WHOले गाजामा रहेको स्वास्थ्य प्रणाली इजरायली आक्रमणका कारण धराशायी अवस्थामा पुगिसकेको जनाएको छ। रेड क्रसको अन्तर्राष्ट्रिय समितिले पनि गाजा स्थित आफ्नो कार्यालय इजरायली सेनाको हवाई आक्रमणका कारण क्षतिग्रस्त भएको बताएको छ। रेड क्रसले आक्रमणमा आफ्नो भवनमा आश्रय लिन आएका 22 सर्वसाधारणको मृत्यु भएको जनाएको छ। रूसले युक्रेनको ऊर्जा वितरण केन्द्रमा व्यापक आक्रमण गरेको छ। युक्रेनले रूसको तर्फबाट गैरातीभरि नै ऊर्जा वितरण प्रणालीलाई लक्षित गरी भीषण आक्रमण भएको जनाएको छ। रूसले युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण गरेको यो 8 पटक हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
उप प्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु अहिलेको मुख्य प्राथमिकता भएको बताउनु भएको छ। राष्ट्रिय युवा परिषद र युवा गैर सरकारी संस्था महासंघ नेपालले संयुक्त रूपमा आयोजना गरेको युथ लिडरशिप समिट 2024 सम्बोधन गर्दै उप प्रधानमन्त्री श्रेष्ठले न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नै पर्ने बताउनुभयो। मुलुकमा युवा उद्यमशीलता विकास गर्न आगामी आर्थिक वर्षको बजेटले उत्पादन वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकता दिएको बताउनुभयो। उप प्रधानमन्त्री श्रेष्ठले प्राप्त राजनैतिक उपलब्धिको रक्षा गर्दै आर्थिक समृद्धिको मार्गमा अघि बढ्नु अहिलेको आवश्यकता भएकोमा पनि जोड़ दिनुभयो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर तोसिमा कार्कीले मुलुकको आर्थिक उन्नतिमा प्रमुख भूमिका खेल्न सक्ने युवा जनशक्तिलाई पछाडि राखेर समृद्धि हासिल गर्न नसकिने भन्दै त्यसका लागि युवाहरू नेतृत्वमा आउनु आवश्यक भएकोमा जोड़ दिनुभयो। परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाको क्षमता, नेतृत्व, सिप विकास, उद्यमशीलता र स्वरोजगारको बाटोमा उन्मुख गराउन परिषद क्रियाशील रहेको उल्लेख गर्नुभयो। कोशी प्रदेश सभाको शनिबारको बैठकले विनियोजन विधेयक 2081 र अर्थ सम्बन्धी प्रस्तावहरूलाई कार्यान्वयन गर्न बनेको विधेयक 2081 बहुमतले पारित गरेको छ। बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आर्थिक वर्ष 2081-82 को सेवा र कार्यको लागि कोशी प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कोशी प्रदेश विनियोजन विधेयक 2081 र कोशी प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठक समक्ष पेश गर्नुभएको थियो। बैठकमा नेपाली कांग्रेसका गोपाल तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सबिना बजगाईले प्रस्तुत गर्नुभएको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो। जडीबुटीलाई औषधिजन्य पदार्थको रूपमा प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले शनिबारदेखि काठमाडौँमा औषधिजन्य जडीबुटी मेला आयोजना गरिएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले आयोजना गरेको मेलामा नेपालको हिमाल पहाड़ र तराईमा उब्जेका बहुमूल्य जडीबुटी प्रदर्शनी, परम्परागत रूपमा रहेका विभिन्न जडीबुटीबाट मिश्रित पथ्य आहार एवं खानपानको जानकारी समेत गराइनेछ। चिकित्सालयका प्रमुख डाक्टर पूनम नेपालले औषधिजन्य जडीबुटीको जानकारी दिने उद्देश्यले मेलाको आयोजना गरिएको बताउनुभयो। मेलामा जडीबुटीको पहिचान र उपयोग सम्बन्धी जानकारी, रैथाने एवं लोपोन्मुख बहुमूल्य जडीबुटीको बारेको जानकारी, स्वास्थ्य प्रवर्धन तथा उपचारका लागि स्थानीय जडीबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी समेत दिने व्यवस्था गरिएको छ।
अब खेल समाचार। नेपाल पुलिस क्लबकी राजपुरा पछाईले राष्ट्रिय खुल्ला महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि जितेकी छिन्। राजपुरा 1:19 दौड़ पूरा गर्दै उपाधि जितेकी हुन्। पुलिसकै राममाया बुढा दोस्रो भइन्। 1:23:10 दौड़ पूरा गरेकी थिइन्। नेपाल एपीएफ क्लबकी पुष्पा भण्डारी तेस्रो भइन्। 1:25:45 उनले दौड़ पूरा गरिन्। स्वयम्भू एपीएफ क्लबबाट शुरू भएर बस पार्क, चक्रपथ, महाराजगंज, लाजिमपाट, केशर महल, त्यसपछि जमल रत्न पार्क अनि त्रिपुरेश्वर कालीमाटी कलंकी स्वयम्भू पुगेर दौड़ पूरा भएको थियो। सशस्त्र प्रहरी परिवार महिला संघको 23 वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित प्रतियोगिताको विजेता राजपुराले 1,00,000, राममायाले 75,000 र पुष्पाले 50,000 रूपियाँ प्राप्त गरिन्। हुम्ला जिल्ला स्तरीय हकी प्रतियोगिताको फाइनल खेलमा पुरूषमा रानी सैना हकी क्लब र महिलामा मानसरोवर हकी क्लब विजयी भएका छन्। दुई दिनसम्म सञ्चालन भएको जिल्ला स्तरीय हकी प्रतियोगितामा पुरूषतर्फ रानी सैना हकी क्लब प्रथम, पञ्चमुखी हकी क्लब द्वितीय र चंखेली हकी क्लब तृतीय भएका छन्। त्यसै गरी महिलातर्फ मानसरोवर हकी क्लब प्रथम र रलिङ हकी क्लब द्वितीय र पञ्चमुखी तृतीय भएका छन्। विजेता टीमलाई ट्रफी र खेलाड़ीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। दक्षिण अफ्रिकाले आईसीसी टी20 विश्वकपमा अपराजित यात्रा जारी राखेको छ। सुपर 8 अन्तर्गत शुक्रबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बलियो प्रतिद्वन्दी इंग्ल्याण्डलाई 7 रनले हरायो। सुपर 8मा लगातार दोस्रो जीत निकालेसँगै दक्षिण अफ्रिकाले सेमी फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। सुपर 8को पहिलो खेलमा दक्षिण अफ्रिकाले आयोजक अमेरिकालाई 18 रनले हराएको थियो। इंग्ल्याण्डलाई हराएकै दक्षिण अफ्रिकाको लगातार 6 जीत हात पारिसकेको छ। समूह चरणमा नेपाल रहेको समूह डीबाट प्रतिस्पर्धा गरेको दक्षिण अफ्रिकाले समूहमा 4 खेल जितेको थियो। सेन्ट लुसिया स्थित ड्यारेन स्यामी क्रिकेट मैदानमा जीतका लागि 164 रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 156 रनमा समेटिएको थियो। यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 163 रन बनाएको थियो। यस जीतसँगै सुपर 8मा 2 खेलबाट 4 अंक बनाएको दक्षिण अफ्रिका शीर्ष स्थानमा छ। पराजित इंग्ल्याण्ड 2 खेलबाट 2 अंक जोड्दै दोस्रो स्थानमा छ। इंग्ल्याण्डले सुपर 8को पहिलो खेलमा सह आयोजक वेस्ट इण्डिजलाई 8 विकेटले हराएको थियो। सुपर 8को यस समूह बीमा 1-1 खेल खेलेका अमेरिका र वेस्ट इण्डिजले अंकको खाता खोल्न सकेका छैनन्। अब मौसम आगामी 24 घण्टामा देशका अधिकांश भागमा आंशिकदेखि साधारणतया बदलिरहे थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको र समझदारी अनुरूप नै सत्ता समीकरणले निरन्तरता पाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। नेपाली कंग्रेसले संसदमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने सभापति शेरबहादुर देउवाको प्रतिबद्धता। आगामी आर्थिक वर्षको बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू ल्याइएको अर्थमन्त्री वर्षमान पुनको दावी। र इजरायलले गाजा क्षेत्र वरपर रहेका शरणार्थी शिविरमा आक्रमण गर्दा कम्तीमा 42 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो, अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।